नेपालको साहित्यिक फाँटमा उदीयमान साहित्यकारहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हामीले निम्ताएका छौं कथाकार शर्मिला खड्का दाहाल। विक्रम सम्वत 2023 कार्तिक 12 दिन भोटेपुल धरानमा जन्मनुभएकी शर्मिला खड्काको परिचय विशेष गरी बाल साहित्यकारको रूपमा पनि लिन सकिन्छ। सानी बाल मनोवैज्ञानिक उपन्यास भाग 1, सानीको भाग 2 2062, मित्रताको महत्व 2063, सम्वत अफिस लघुकथा संग्रह 2064, सिन्केको सफलता बाल उपन्यास 2064, उज्यालो बाटोको शिक्षा बाल एकाकी संग्रह 2064, समयको क्यानभासमा कथा संग्रह सृजना र सन्त्रास, निबन्ध संग्रह स्वर्णिमा बाल उपन्यास, सुइरे र भुइँफुट्टे हास्यास्पद बाल उपन्यास लगायत थुप्रै बाल उपन्यास तथा संग्रहहरू प्रकाशित गरिसक्नु भएका शर्मिला दाहालले विशेष गरी बाल मनोवैज्ञानिक उपन्यास सानीको लागि साझा बाल साहित्य पुरस्कार 2060 पनि प्राप्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सन् 2007 को सर्वोत्कृष्ट नारी हस्ताक्षर लगायत अन्य पुरस्कार तथा सम्मानहरूबाट पनि सम्मानित दाहाल मूलत कथा कविता तथा लेखहरूमा पनि कलम चलाउन सफल हुनुहुन्छ। विक्रम सम्वत 2055 समष्टिमा असफल संघर्ष निहारीका उपनामबाट कथा प्रकाशित भएपछि औपचारिक रूपमा साहित्यिक यात्रा थाल्नु भएकी साहित्यकार दाहालसँग हामीले वाशिङटन डीसीबाट टेलिफोन मार्फत आफ्ना केही खसखस राखेका छौं। आउनुहोस्, नेपाली महिला कथाकारको छोटो सूचीमा आफ्नो नाम थप्न सफल शर्मिला खड्का दाहालजीलाई स्वागत गरौं। साहित्यकार शर्मिला खड्काज्यू, तपाईँलाई खसखस .com हार्दिक स्वागत छ।
धन्यवाद बासुदाई, मलाई खुसी लागेछ यस्तो मौका दिनुभएको छ खसखस .com आफ्नो मनको कुरा राख्ने कुरा, त्यसको लागि धन्यवाद दिन चाहन्छु।
पहिलो हाम्रो खसखस के रहेको छ भने निहारीका नाम उपनामबाट तपाईँले आफ्नो पहिलो कथा समष्टिमा असफल संघर्ष अघि मैले परिचयमा भने जस्तै निकाल्नु लेख्नुभयो, तर पछि आफ्नै नामबाट पाठक समस्या जानुपर्छ भनेर फेरि आफ्नो नाम ल्याउनुभयो, तर त्यतिखेर के विचारले निहारीका भन्ने उपनाम लेख्नुभयो कथा?
हजुर, खोइ त्यतिखेर अब मलाई यस्तो लाग्यो कि आफ्नो नामबाट चाहिँ उसले नलेखौँ होइन, छदम नामबाटै लेखौँ भन्ने लाग्यो। पछि निहारीका भने अरू कोही हुन्छ भन्ने थाहा पाएपछि, जस्तो निलम कार्कीजी हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले आफ्नै नामबाट लेख्न थालेको हो।
तपाईँ विशेष गरी बाल साहित्यमा आफ्नो कलम चलाउनुहुन्छ र साझा पुरस्कार पनि लिनुभएको छ बाल साहित्यमा, बाल साहित्यमा लाग्नुको कारण तपाईँले आफ्नै परिवारको वातावरणले प्रेरित गरेको भन्नुभएको छ कतै कुराकानीहरूमा, त्यस्तो के वातावरण थियो? हजुर,
बाल साहित्यको कुरा चाहिँ म स्कुल पढाएँ होइन, एसएस हरमन माइनर, त्यो चाहिँ के भने अनाथहरूको स्कुल हो। त्यहाँ पढाउँदाखेरि मैले थुप्रै बच्चाहरूसँग हेलमेट गर्ने अवसर पाएँ, अनि त्यहाँ त्यो स्कुलमा हाम्रो साहित्यिक माहौल पनि थियो, जस्तो मनोमन्जिल कुमुद अधिकारी मुकुल डालहरू हुनुहुन्थ्यो, उहाँहरूको सङ्गतले अनि फेरि मैले म आफै भित्र पनि केही गरौँ भन्ने एउटा भावना थियो सानैदेखि। अनि स्कुलको वातावरण जब बच्चाहरूसँग म हेलमेल हुँदै गएँ, अनि जुन सानी भन्ने एउटा पात्र छ त्यो चाहिँ मैले एकदम भोगेकै पात्र हो, भेटेकै पात्र हो होइन, त्यसले गर्दा पनि त्यो सानी किताब यति राम्रो भयो, यति जीवन्त भयो जस्तो लाग्छ। अनि यसरी बाल साहित्यमा चाहिँ अब यसरी लागेको हो, म जुन स्कुलको वातावरण नै हो होइन, अनि एज अ होल मैले साहित्यमा लागेको चाहिँ मैले दुई चारवटा यस्तो एउटा घटना मेरो जीवनमा घटेँ होइन, जुन घटनाले चाहिँ मलाई म के हुँ त म को हुँ भने एकदम अस्तबोधको पीडा भयो, अनि त्यो पीडा हुँदाखेरि मलाई एकदम डिप्रेसन एकदम म एकदम के भने असामान्य जस्तो भयो कि त्यो बेला, अनि त्यस्तो भइसकेपछि मलाई अब मैले के गर्नुपर्छ जीवनमा, अब म कसरी अगाडि बढ्नुपर्छ, मेरो जीवन यति नै समाप्त हुन्छ कि भन्ने कुरा एकदम म गहिरेर सोच्थेँ। अनि त्यो सोच्दा सोच्दै म अध्ययन पनि अति गर्थेँ, अनि पछि मैले एउटा नयाँ बाटो मैले के पाएँ भने म साहित्यमै लाग्छु, म साहित्य नै समर्पित हुन्छु, मलाई यसरी नयाँ जीवन दिन्छ, यसरी म यसैमा चाहिँ म डुबेँ भने मैले आनन्द पाउँछु भन्ने कुरा त्यस्तो किसिमको फिलिङ पछि मलाई भयो। अनि त्यसपछि म सम्पूर्ण रूपले जागिर पनि छोडेँ, अनि हाल चाहिँ सम्पूर्ण रूपले अनि साहित्य नै समर्पित भए।
हजुर, आशा गरौँ तपाईँको यो साहित्यिक यात्रा सफल रहोस् र यसले चाहिँ तिनदिनै चरण चुलीमा पुगोस्, हाम्रो शुभकामना छ। एकछिन हामी बाल साहित्यको कुरा गरौँ। बाल साहित्यमा अब माथि नै पनि हामीले भन्यौँ, एक दुईवटा उपन्यासका कुरा गर्यौँ, संग्रहका कुरा गर्यौँ, बाल साहित्यमा तपाईँले साझा पुरस्कार पनि पाउनु भयो होइन। बाल साहित्य लेख्दाखेरि तपाईँले कुन आधारमा वर्गीकरण गर्नुहुन्छ, कुनै उमेर अथवा चाहिँ त्यस्तो कुनै छ कि छैन तपाईँले लेख्दाखेरि?
होइन एकदम बाल साहित्यमा त सबैभन्दा पहिले हामीले जब हामी लेख्न बस्छौँ बाल साहित्यमा सबैभन्दा हामीले याद गर्नुपर्ने कुरा नै उमेर हो. हामीले कुन कुन उमेरको कुन स्तरको बच्चालाई साहित्य लेख्दैछौँ त जस्तो सानो भर्खर ककाकिकी कखग मात्र जानेकोलाई लेख्दैछौँ अथवा ककाकिकी जानेर वाक्य बुझ्न सक्ने भन्छ हामी त्यो पूर्व बाल यस्ता उत्तर बाल यस्ता शिशु अवस्था भनेर हामीले त्यसलाई बाल साहित्यमा वर्गीकरण पनि गरेका छौँ. त्यो हुँदाखेरि के हुन्छ भने हामीले कुन स्तरको बच्चालाई लेख्दैछौँ त्यो पहिला भाषा हेर्नुपर्छ हामीले त्यो स्तरको अनि त्यो बच्चाले बच्चाको अनि मनोविज्ञान जस्तो त्यो बच्चाले कतिसम्मको कुरा बुझ्छ जस्तो अब जीवन अब हुन्छ नि अब बढ्दै गर्दा उनीहरूले घट्ने घटनाहरू अब सानोमा सानो कुरामा उनीहरू खुसी हुन्छन् अलिकति ठुलो भए चाहिँ अलिकति ठुलो कुरामा खुसी हुने रमाउने गर्छन् होइन त्यस्तो त्यस्तो हुँदै जान्छ उनीहरूको अनि अलिकति उत्तर बालेश्वर पुगिसकेपछि उनीहरूलाई अलिक जटिल कुराहरू दिनुपर्ने हुन्छ त्यो कुरा चाहिँ एकदमै बाल साहित्यकार याद गर्नुपर्छ होइन. मलाई के लाग्थ्यो भने म एसएसमा पढाउँदाखेरि किताबहरू हेर्थेँ म बच्चाको अनि हाम्रो त्यहाँ लाइब्रेरी पनि मजाकै राम्रै थियो होइन त्यहाँ के हेर्थेँ भने हाम्रो पहिला पहिलाको बाल साहित्यकारहरूले बाल साहित्य त लेख्नु भएको छ होइन तर के छ भने उहाँहरूको त्यो वाक्य संयोजनै मिलाएको छैन कि यति राम्रो राम्रो वाक्य राखिदिनु हुँदो रहेछ तर यो कुरा आजभन्दा 10 वर्ष अगाडिको कुरा हो. अहिले चाहिँ धेरै चेन्ज भइसकेको छ लेख्नेमा पनि बाल साहित्य लेखनमा पनि अब धेरै चेन्ज भयो तर त्यो बेला चाहिँ के थियो भने राम्रो राम्रो वाक्यहरू लेखिदिनुहुन्थ्यो कि अनि म जब बच्चाहरूले कथा पढाउन जान्थेँ क्लासमा होइन पढेर सुनाउन जान्थेँ अनि लाग्थे कस्तो कति लामो लामो वाक्यहरू अब म त सानो क्लासले ठुलो क्लासमा पढाएँ सानो क्लासले त अब लामो वाक्य त बुझ्नु सक्दैन बच्चाहरूले अनि मलाई कस्तो लाग्थ्यो कि अनि किन नेपाली बाल साहित्य यस्तो अनि इङ्ग्लिसको हेऱ्यो भने यति धेरै किताब यति धेरै राम्रो राम्रो किताबहरू थिए नेपालीमा त एउटै किताबहरू छैन बाल साहित्यको अनि मलाई एकदम मनमा के त्यही टेढा हुन्थ्यो.
तपाईँले बाल साहित्य रचना गर्दाखेरि कुन उमेरको लागि जाने बढी ध्यान दिनुहुन्छ 5 वर्ष 10 वर्ष 15 वर्ष अथवा कसरी क्लासिफाई गर्नुभएको छ तपाईँले?
ए अहिले चाहिँ मैले आफैलाई मैले कुन लेभलको लागि लेखेको छु भन्दाखेरि मेरो 3-4 वटा किताब जुन आए ती चाहिँ उत्तर बाल यस्ताको लागि आएका छन् होइन. अब जस्तो सिन्कीको सफलता भयो उज्यालो बाटो अनि यो सानीको साथ एकदम उत्तर बाल यस्ता भने चाहिँ 5 कक्षादेखि लिएर +2 सम्मका बच्चाहरूले चाहिँ राम्ररी बुझ्ने उनीहरूले मन पराउने किताबहरू हुने चाहिँ तर सानी जुन सुरुमा छापेको मैले सानी थियो त्यो चाहिँ पूर्व बाल यस्ताको लागि एकदम सिम्पल हो सके पनि सरल त्यहाँ विषयवस्तु पनि एकदम सिम्पल छ. एउटी बच्चीले बच्चीको आमा हुँदैन होइन आमा नहुँदाखेरि उसले त्यो आमा नहुँदाखेरि उसको मनमा कस्तो कस्तो भावनाहरू आउँछन् त उसले आमाको अभावमा के कुरा चाहिँ महसुस गर्थे मलाई यो भइदिए हुन्थ्यो मलाई यो यसो भइदिए हुन्थ्यो भन्ने कुरो कसरी उसले महसुस गर्थे भन्ने कुरो सानो चित्र छ तर त्यो चित्र सरल भाषामा भएर होला जब धेरैले मन पराउनु तर त्यो चाहिँ अनि के अरे पूर्व बाल यस्ताको लागि हो. पूर्व बाल यस्ता भनेर अहिले मेरो हाम्रो कृति भनेको त्यो एउटा सानी मात्रै हो अरू चाहिँ प्रायः सबै उत्तर बाल यस्तामै छ तर म लेख्ने प्रयासमा चाहिँ छु सानोलाई लेखौँ भन्ने खोजिरहेको.
अनि विशेष गरी तपाईँका रचनाहरू बालक बालिकाहरूले यसरी पढ्दाखेरि स्कुलमा पढ्दाखेरि अथवा चाहिँ नि कस्तो प्रभाव परेको देख्नु भएको छ बच्चाहरूमा? तपाईँले आफ्नो रचनाको केही याद गर्नुभएको छ हेका पाउनु भएको छ तपाईँले?
हजुर यस्तो हुँदो रहेछ बच्चाहरू पनि मैले अलिअलि याद गरेछु मेरो क्लासमा पनि होइन बच्चाहरू पनि त्यो जस्तो उमेर परिवेश परिस्थितिले उनीहरूलाई असर गरेको हुँदो रहेछ कतिपय बच्चाहरू होइन जस्तो उनीहरूको घटनाक्रममा मिल्ने कथाहरू भयो भनेदेखि एकदम प्रभावित हुने कोही त रुने पनि के त्यस्तो घटनाहरू धेरै मसँग छ जस्तो स्कुलमा पनि पहिला लेखिसकेको किताबहरू जस्तो सिन्कीको सफलता भन्ने बालु प्रेस लेखेको थिएँ त्यो मैले कक्षा 5 को बच्चालाई चाहिँ पढ्न दिएको थिएँ पाण्डुलिपि नै त्यसलाई पढ्न दिन्थेँ म ल पढ तिमीले मलाई के घरमा घर पढेर मलाई केही कमेन्ट ल्याओ केही भन तिमीले भन्थे अनि पाण्डुलिपिमै उनीहरूले किताब नुनिसिक्ने कुरा हो यो अनि पाण्डुलिपिमै पढ्न दिएको थिएँ अनि के भएछ अरे भने त्यो बच्चा एउटा बच्चाले चाहिँ घरमा लगेर पढ्छ अरे भत्ती वा मम्मी कि मम्मी भन्दै रुन्छ अरे पढ्दाखेरि अनि उसको मम्मीले भन्नुभयो अरे किन रोयो बाबु तिमी किन रुक भनेर भन्नुभयो आएर अनि भन्दाखेरि होइन ल यहाँ म्यामले कस्तो लेख्नु भएको रहेछ यो उपन्यासमा त त्यहाँ चाहिँ एउटा के थियो भने मम्मी छोरा चाहिँ त्यो उसको छोरा चाहिँ हराएको हुन्छ अनि आमा चाहिँ यस्तो ऊ भएको हुन्छ कि छोराको यादमा एकदम छोरा छोरा भने रुने त्यस्तो हुन्छ हेर्नु न यस्तो लेख्नु भएको रहेछ भन्दै रुँदै गर्दो रहेछ अनि पछि त्यो कुरा चाहिँ मलाई उसको दिदी त्यो बच्चाको दिदी चाहिँ मेरो छोरीको साथी भएको हुनाले अनि उसको मम्मीले भनेछ अरे कस्तो लेख्नु भएको यस्तो कथा पढ्दाखेरि त घटी हुन्छ मेरो छोरा त भन्छ त्यसो भन्नुभयो भने भन्दाखेरि अनि मलाई कस्तो लाग्यो भने नि के केही न केही प्रभाव चाहिँ बच्चालाई मेरो कथाले परिरहेछ. अनि कोही चाहिँ बच्चाहरू कस्तो हुने जटिल कथाहरू खोज्ने के, जस्तो कथा वस्तुहरू जटिल भइदियो हुन्थ्यो जेल लिएको, जस्तो सानीको सासमा मेरो त्यस्तो छ कि एकदम जेल लिएको कथाहरू छ. अनि सानीको सासमा नि मलाई धेरै प्रतिक्रिया, यति धेरै प्रतिक्रिया आयो कि अनि पत्रकारहरू कसलाई किताब दिन्थे अनि उहाँले आएर के भन्नुहुन्थ्यो भने तपाईँले कस्तो किताब लेख्नुभयो, मेरो बच्चा त खानु बोलाउन पनि आउँदैन भने कि. अनि कतिखेरि अनि कति त्यस्तो कोही चाहिँ भने मेरो छोराले रातभरि पत्रीबाट तपाईँको किताब पढिसिध्या ए कस्तो के लेख्नु भएको थियो, धेरै यस्तो प्रतिक्रियाहरू के बच्चाले. त्यो किताब सानीको सास चाहिँ के छ भने यति कथावस्तु जटिल छ, अब के होला अब के होला, त्यो उसमा नि जनयुद्धको कुराहरू पनि छन् होइन. त्यो हुँदाखेरि यस्तो प्रतिक्रियाहरू सानीको सासमा धेरै आयो, सानीमा चाहिँ कम आयो किनभने सानो बच्चाले त्यति अब बिचराले त्यति उ गर्न नसकेर होला, हजुर भाव व्यक्त गर्न सकेनन्. तर सानीलाई चाहिँ जसले पनि मन पराए सानो बच्चाले पनि पढ्न सक्ने, अनि उसको कतिपय विद्यार्थी बच्चाहरूले अब मेरो बहिनीको छोरी अथवा स्कुलमा पनि मेन तपाईँको किताब त मलाई कण्ठ छ नि, लाइन लाइन कण्ठ छ भन्ने कि सानी चाहिँ सिम्पल पनि थियो वाक्यहरू, कविताहरू कण्ठ छ, एउटा कविता थियो त्यो पनि कण्ठ छ, म त सबै भन्नु सक्छु त तपाईँको किताब फर्र भनिदिनु सक्छु मलाई त भन्थे कि. अनि मलाई लाग्थ्यो राम्रै बच्चाहरूले राम्रै प्रतिक्रिया, अनि अरू भन्दा पनि समालोचकहरूले पनि राम्रो टिप्पणी गर्नुभएको छ दुईटै किताबमा.
र यति राम्रो पुस्तकहरू यति राम्रो चाहिँ भावना अथवा चाहिँ प्रभावकारी रचनाहरू भएको हिसाबले पाठ्यक्रममा राख्ने कुनै पहल भएको छ कि छैन, कुनै पाठ्यक्रममा परेका छन् कि छैनन् स्कुलका?
त्यो त वासुदै कुरा गर्ने हो नि होइन, कुरा गर्ने भने म यति मलाई यस्तो मनमा लागेको छ कि यति हाम्रो दुःखदायी कुराहरू छन् कि हामीले भोगिरहेछौँ कि, त्यो म त एउटा भोगाईको एउटा म उदाहरण हुँ, नमुना हुँ, कसरी हेर्नु पर्यो मलाई हेर भन्छु म कि, किनभने मैले कसरी दुःखले सानी हेर्नु आफ्नै खर्चमा कति दुःख गरेर थाहा थिएन, जब कि मलाई केही थाहा थिएन. अब त्यो बेला पब्लिकेसनमा मलाई पत्याउने कुरो पनि भएन होइन, त्यस्तो सरकारी सरकारबाट भनौँ अथवा कुनै पब्लिकेसनबाट पनि मैले त्यस्तो छाप्ने त्यस्तो केही पाएको थिएँ.
आशा गरौँ तपाईँको यो आवाज तपाईँको कृति सरकारी तर्फबाट चाँडै नै यसलाई चाहिँ पाठ्यक्रममा चाहिँ हाल्ने व्यवस्था होस् भन्ने हामी चाहन्छौँ. बाल बालिकाले मन पराएका किताबहरू अरू बढी बाल बालिकाहरूले पढ्न पाओस् भन्ने हाम्रो चाहना छ. हामीले पनि केही गर्न सक्ने अथवा बोल्न पर्ने कतै आवाज उठाउनु पर्ने भने हामी पनि आफ्नो तर्फबाट गर्नेछौँ. पहिलो कृतिमा नै साझा बाल साहित्य पुरस्कार पाउनुभयो, यसको पृष्ठभूमि र तपाईँलाई यो पुरस्कार घोषणा भएपछिका अनुभव तपाईँको एक त्यस क्षणको अनुभव एकछिन हामीसँग सेयर गर्नुहुन्छ?
हजुर हुन्छ सेयर हुन्छ. मैले जब पुरस्कार घोषणा भयो होइन, पुरस्कार मैले त सोच्दै नसोचेको जीवनमा यति ठुलो अविस्मरणीय घटना मतलब अविस्मरणीय त्यो सम्झना खुसीका क्षण हुन् कि, त म रुएँ कि पुरस्कार घोषणा भएपछि. एकपल्ट म रुएँ पुरस्कार पाइयो, मलाई त्यो अत्यन्तै खुसीको क्षण हो त्यो पुरस्कार पाउँदाको, मैले कल्पनै गरेको थिइनँ. त ईश्वरले एउटा दिनुभएको त्यो सत्यको जित हो मैले भनेको छ त्यसलाई, धेरै ठाउँमा यो कुरो मैले उठाइसकेको छु, राम्रो कुरा हो, मलाई एकदम खुसी लाग्यो. अनि साझा प्रकाशनले मैले यति धन्यवाद दिएँ तपाईँहरूले एउटा राम्रो साहित्यकारलाई उठाउनु भयो, यो चाहिँ एउटा फुर्किलो हो, मतलब त्यो पुरस्कार नपाएको भए मलाई घरमा नै वातावरण नहुन सक्थ्यो होइन.
तपाईँ अब यो भनौँ न इटहरीमा बस्नु भएको हिसाबले मोफसलका साहित्यकार अथवा चाहिँ पत्रकार भन्ने जुन चलन छ नि, मोफसलका तपाईँ साहित्यकार भएर केन्द्रीय स्तरबाट भनौँ न मूल साझा बाल साहित्य पुरस्कार पाउँदाखेरि म फसलका साहित्यकार पत्रकारहरूलाई चाहिँ अलिकता पछाडि र धकेलिएको छ, वास्तव गरिएको छैन भन्ने कुराप्रति तपाईँको कस्तो भनाइ छ?
त्यो भनाइ छ होइन, त्यसमा अलिअलि सत्यता त छँदै छैन, त्यो म त्यो कुरामा भन्दिनँ होइन, किनभने म पसलमा बसेर साहित्य ल्याएपछि काठमाडौँमा विश्वास जित्न काठमाडौँमा उ गर्न अलिकति गाह्रो चाहिँ पर्छ, तर आफूमा क्यापेसिटी प्रतिभा छ भनेदेखि चाहिँ सकिन्छ, किनभने हामी नै कतिपय कुरामा ऊ गर्छौँ नि त होइन, अरूले गर्दै हुन्थ्यो काठमाडौँले हामीलाई ए मेरो बारेमा मात्रै लेखिदिइरहेको हुन्थ्यो भन्ने हामी म कसैले पनि गर्छौँ होइन, सङ्घर्ष गरेर लाग्ने मभित्र केही छ भनेर हिर्काएको हिर्काइ गर्ने म गरिरहन्छु भन्दाखेरि त छैन, किनभने रोचक सरले मलाई धेरै अगाडि रोचक सरले म सम्झिन्छु, म साहित्य क्षेत्रमा मैले अत्यन्त आदर गर्नुपर्ने रोचक सर हुनुहुन्छ, उहाँले मलाई यति राम्रो चिठी लेखेर पठाउनुहुन्थ्यो, के भन्नुहुन्थ्यो भने शर्माजी तपाईँले धेरै राम्रो गरिराख्नु भएको छ, उहाँलाई म कथा पठाउँथेँ, रचनामा मैले पठाइ कथा राखिदिइहाल्नुहुन्थ्यो उहाँले, अनि चिठी पनि पठाउनुहुन्थ्यो शर्माजी तपाईँले म पसलमा बसेर धेरै राम्रो गरिराख्नु भएको छ, म पसलमा बसेर केही हुँदैन केही गर्न सकिँदैन भन्नेहरूको लागि तपाईँ एउटा जवाफ हो, तपाईँको कथाहरू त राम्रा हुन्छन् भनेर उहाँले चाहिँ मलाई चिठी पनि पठाउनुहुन्थ्यो। अनि त्यो हुँदाखेरि मलाई के लाग्छ भने हामीभित्र यदि प्रतिभा हुने हो भने कसैमा हुन त छन्, त्यो अप्ठ्यारो मैले भोगेको छु किनभने अलिकति काठमाडौँमा काठमाडौँको चाहिँ अहिले त्यो कुरा चाहिँ मैले काठमाडौँ आएर मैले अलिकति महसुस चाहिँ के गरेको छु भने काठमाडौँमा कार्यक्रममा गएर मुख देखाउन मात्रै साहित्यकार हुने, अब म कसैलाई म भन्छु यहाँ मैले सुरु सुरुमा आयो अनि कतिजनाले भन्यो उहाँ भर्खर लेख्न थाल्नुभएको भनेर परिचय गराउनु कि, अनि मलाई चित्त दुःख जब छ सातवटा किताब लेखिसकेको मान्छेलाई काठमाडौँमा भर्खर लेख्न थाल्नुभयो भन्नुहुन्छ भने यहाँ चाहिँ वर्षमा दुईवटा कविता लेख्ने अनि म कार्यक्रममा यसो मुख देखाउँदा चाहिँ वरिष्ठ साहित्यकार हुने कसरी हो भनेर मलाई चाहिँ अलिकति चित्त दुःख के। अनि अनि मैले भने जे कुरा नि समयले गराउँछ ठिक छ, एक दिन समयले उहाँहरूलाई चिनाइहाल्छ। मैले म कसैले मैले यति धेरै किताबहरू लेखिसकेँ तर भर्खर लेख्न थाल्नुमा भन्नुहुन्छ मलाई भन्थे कस्तो त्यो कतिपय दिमागले पनि भन्छ कि त्यो रेखा त्यो छुटेको छ तर त्यो रेखालाई चाहिँ आफैले नै सक्रिय भएर लाग्ने हो भने तोड्न सकिन्छ। मेरो चाहिँ
भनेपछि आफूमा राम्रो बलियो प्रतिभा छ भने म फसल भए पनि केन्द्र भए पनि कुनै फरक पर्दैन, कुनै केही केही अपवाद बाहेक भन्ने तपाईँको भनेर धन्यवाद। तपाईँका रचनाहरूमा अब एकछिन सामान्य रचनातिर जाउँ, यो प्रौढ रचनाको कुरा गरौँ। विशेष गरी तपाईँका रचनाहरूमा धेरै जसो यौन मनोविज्ञान तथा वासनाहरूले पनि भरिएका छन् कथाहरू, होइन? यसको कारण के हो, मतलब यसको प्रेरणा कसरी पाउनुभयो तपाईँले लेख्नको लागि भनेर?
लेख्नको लागि भनेर मैले
लेख्नको लागि होइन कि मैले लेखाइमा यौन व्यन मनोविज्ञानका कुराहरूलाई विषय छान्नुको कारण भनेर।
हजुर, त्यो कस्तो भयो भने म सुरुका दिनहरूमा एकदम वसुदाईको कथाहरू प्रभावित थिएँ म। उहाँको कथामा चाहिँ यति राम्रो कथा हुन्छ, म यौन मनोविज्ञानको अनि बेटीको कथा पढ्थेँ असाध्यै मनपर्ने कि, अनि वसुदाईको पनि राम्रो हुने के छ यो कथाहरूमा भने म बिपीको बिपी कोइरालाको पर्सनल कथा एउटै कथा म 50 चोटि पढेको पनि छु कि मैले। यो कथाहरू किन राम्रो छ त, किन यो जीवन तपाईँ कथा भन्थे त्यसमा म बक्कै बक्कै म विश्लेषण गरेर हेर्थेँ आफै मनमा के छ भने प्रेम भन्ने कुरो एकदम हाम्रो जीवनको एउटा शाश्वत कुरा हो, प्रेम नभए त केही हुँदैन होइन। र प्रेम र प्रेममा यौन यौन भन्ने कुरो चाहिँ के छ भने एउटा जैविक आवश्यकता पनि हो, तर अब हामीले के गर्छौँ भने प्रेम र यौनलाई चाहिँ हामीले कतिपय उसमा अब अलग अलग यौनलाई बेग्लै राख्ने प्रेमलाई बेग्लै राख्ने त्यस्तो हुन्छ होइन। तर यौन भने नै प्रेम हो, हुन त प्रेम भनेको प्रेमलाई अर्कै किसिमले हामीले परिभाषा गर्नु परिभाषित गर्न पनि सक्छौँ होइन। यौन बिनाको बासना बिनाको प्रेम पनि हुन्छ, बासनामय र यौन सहितका प्रेमहरू पनि हुन्छन्। अनि मलाई के लाग्यो भने यो यौन प्रेममा त ठुलो कुरो यो संसारको यस नै रहेछ। अब यत्रो संसार सबै केमा अडेछ त भन्दाखेरि मान्छेहरू अब हामी सबै कुरा यही संसारमै यही अल्मलिरहेछौँ, एउटा प्रेम यहाँ घुमिरहेछ, अब प्रेमभित्र चाहिँ अब यौन पनि छ, अब यौनलाई कसरी लिने त होइन। यौनका धेरै विकृतिहरू छन्, यौनबाटै मान्छे कति खराब काम गर्ने, यौनबाटै मान्छे विक्षिप्त हुने, यौनबाटै पागल हुने, यौनबाटै विभिन्न कुराहरू छ। अनि त्यसको त्यो घटना चाहिँ अब हाम्रो समाजको घटना लेख्नु पर्यो मैले, अब के लेख विषयवस्तु लिएर लेख्छु त, यस्तै यही रहेछ प्रेम नै रहेछ। अहिले 2-4 वर्ष चाहिँ म यसमै फोकस छु। यो अलिकति हाम्रो यहाँ हामी कहिलेकाहीँ साहित्यकारहरू भेटाउँदाखेरि गफ पनि हुन्छ, हामी महिला साहित्यकारमा चाहिँ प्रेम र यौनको कुरा एकदम कम हुन्छन्, छोरी बुहारी सासु आमाका मात्र कुरा बढी हुन्छन् भन्ने हाम्रो अलिकति यहाँ गफ हुन्छ साहित्यकारहरू बिचमा। अनि होइन लेख्नुपर्छ, अलिअलि हाम्रो लेख्नेहरू दिदी हाम्रो अग्रज दिदीज्यूहरू दिदीहरू पनि हुनुहुन्छ लेखिराख्नु भएको छ, तर त्यो अलिकति कम छ भनेर मलाई जेन साहित्यकारहरूले भन्नुहुन्छ कि, अनि तपाईँले त्यो विषय समाउनु भएको छ राम्रो छ।
हजुर, यो अब हजुर यौन विषयकै कुरा गर्दाखेरि तपाईँले हालै नेपाल साप्ताहिकमा प्रकाशित तपाईँको एउटा कथामा एक ठाउँमा चाहिँ कसो भने उल्लेख नै गर्न नपर्ने शब्द पनि उल्लेख गरिएको जस्तो लाग्छ पाठकहरूलाई, त्यो तपाईँले अनुभव गर्नुहुन्छ कि छैन?
होइन होइन, त्यो ब्लगमा आयो, मलाई कुरा भयो, तपाईँले त्यो केटाहरूले बोलेको कुरा चाहिँ सबै कुरा त्यस्तो कुरा नराख्नु भएको भए नि हुन्थ्यो अनि अझ त्यो केटाहरूले बोलेका कुरा त मैले हुन्छ त्यो ठ्याक्कै टेम्पोको चाहिँ घटना मेरो आफ्नै हो भनौँ न, त्यो मैले त बनाएको प्लटहरू हुन् अनि त्यो केटाहरूले बोलेका कुरा चाहिँ हुन्, अनि मैले भने अब यथार्थ त दिँदाखेरि अब अलिकति ती कुराहरू राखेन भने मान्छेले यथार्थको एउटा चुनाव चरम चुलीमा त पुर्याउनु पर्यो, अनि ती नराख्दाखेरि अलिकति के अधुरो अपुरो हुने हो कि जस्तो, अनि मैले त्यसलाई पनि त्यस्तो अलिकति उ गरेर अब भनौँ न त्यो मैले एकदम त्यो त्यो घटनाले भोगेको हुनाले मलाई एकदम त्यसले छुयो कि
हजुर।
छुँदाखेरि मैले यति मलाई कस्तो नरमाइलो लाग्यो अनि समाजले यस्तो विकृति रहेछ मैले केही लेख्नुपर्छ भनेर लेखेको हो। तर मैले एक दुईजनाले भन्नुभयो त्यो केटाले बोलेको नलेख्नु भए नि हुन्थ्यो भनेर ब्लगमा मलाई कमेन्ट आयो। तर मैले भने यथार्थलाई लिउँ हामीले त्यो अन्य त नठानौँ यथार्थ कुरो हो भन्नलाई।
अब हामी तपाईँको यही अलिकता समीक्षात्मक कुरा गर्छौँ होइन तपाईँको समयको क्यानभासमा संग्रहित कथाहरू होस् या अन्त प्रकाशित भएका कथाहरू छ नि त्यस पात्रमा मूलत म भन्ने पात्र हुन्छ तपाईँ आफैलाई प्रस्तुत गर्नुभएको छ होइन तपाईँले आफैलाई आफैलाई त्यो त्यस कथामा आत्मगत कथा बनाउनुको कारण के हो मतलब सहज अभिव्यक्तिको लागि हो या अनि अरू कुनै कारण छ तपाईँले आफैलाई किन प्रस्तुत गर्नुहुन्छ?
यस्तो हुन्छ जस्तो कथा लेख्दाखेरि जसरी म पात्र आत्मगत रूपमा लेखिन्छ त्यो एकदम सशक्त हुन्छ अरे हुन्छ अरे भन्नुहुन्छ तर म आफू पनि अरूहरू समीक्षकहरूले पनि भन्नुहुन्छ जस्तो विदेशी कथाहरू पनि जब म पात्र भएर लेखेका छन् ती कथाहरू अत्यन्त सशक्त छन् भनिन्छ होइन म त विदेशी अब त्यति धेरै त अध्ययन गरेको छैन मैले दुई चारवटा पढेको एउटा दुईवटा पढेको छु अनि मलाई आफैले एकदम महसुस हुन्छ कम्फर्टेबल हुन्छ कि म भएर लेख्दाखेरि म त्यो कथामा डुबेको छु अनि पाठकले के भन्छ भने नि एकदम त्यसमा रियालिटी देख्छ एउटा सचित्र चित्रण देख्छ जीवित जीवन्त चित्रण देखिरहेको हुन्छ उसले त्यो मैले उसलाई पाठकलाई म डोराउन सजिलो हुन्छ म भएर लेखेँ भने मलाई चाहिँ त्यस्तो लाग्छ अनि पाठकलाई मैले जता लगे पनि ऊ जान्छ भने एउटा आत्मविश्वास भएपछि मात्रै मबाट लेख्छु पाठकलाई सजिलो गरी डोराउन सक्छु म छु मैले लिएर गएँ भने चाहिँ भन्ने हुन्छ अनि अरू थर्ड पर्सन राखेर अर्को दृष्टिबिन्दु राखेर लेखेँ भनेदेखि चाहिँ ऊ कतै अमरिन्छ पाठक होइन मैले अब हुन त मेरो छन् त्यस्ता कथाहरू जस्तो फ्रेन्डभित्रको फोटोहरू अरू कथाहरू पनि छन् म बिना लेखेर अर्को पनि यही कथाहरू पनि छ।
अब अर्को कुरा के भने तपाईँको कथामा मूल पात्रमा कता कता फेरि दम्भको छनक पनि पाइएको छ उदाहरणको लागि एउटा कथामा के भन्नुभएको छ भने कसैले लेखेको कथा जता पठाए पनि नछापिने र तपाईँको नाममा म अथवा चाहिँ त्यो कथाको म पात्रको नाममा छाप पठाएपछि जहाँ पठाए पनि छापिने भन्नाले त्यसले अलिकता कस्तो म पात्रमा अलिकता दम्भको छनक दिएको जस्तो लाग्छ तपाईँले यसलाई कसरी लिनुभएको छ?
हजुर त्यो चाहिँ यसो हो त्यो चाहिँ एउटा कथामा यो उसको कथामा त्यो कुराहरूलाई होइन तपाईँको कथा त छापिन्छ नि मैले कथालाई यथार्थता दिनलाई मैले त्यो गरेको जस्तो मैले यसो छापिन्छ भनेर मैले त्यो लेखेको होइन कथालाई यथार्थता दिँदाखेरि अब त्यो पात्रले कथा लेख्यो विचार उसको कथा त कसैले छापिदिएन अनि तपाईँको कथा त आइरहन्छन् अब गरिन भने भर्खर आइरहेको थियो नेपालमा आइरहेको थियो लेख्नेहरूको मात्रै यसो त्यो होइन त्यो त्यो कदापि त्यो एउटा कथा हो कि कथा मैले त्यो थिम दिन खोजेको होइन अब त्यो थिम त्यस्तो त्यस्तो किसिमको आशय बुझिन्छ भने त्यो म क्षमा माग्छु त्यो होइन मैले त्यो भन्न खोजेको त्यो चाहिँ के भने उसको कथालाई मैले अब आफ्नो कथा बनाएर लेख्नु पर्यो नि त आफ्नो कथा बनाएर छाप्नु पर्यो त्यो चाहिँ बेनिर्माण बात उत्कृष्ट कथा भन्छ तर अहिले हजुरले जुन कथाको कुरा गर्दै गर्नुभयो यहाँनिर समालोचकहरूले भन्नुहुन्छ यो बेनिर्माण बातको किनभने त्यहाँ कथाहरू धेरै बेनिर्माण भएको छ जस्तो गुरुप्रसाद मैनालीको परालको आएको पनि त्यहाँ के अरे छिमेकी कुरो पनि त्यहाँ आएको छ अनि उता के के को अरूहरूको कुराहरू पनि आएको छ होइन जस्तो नवराज सिलवालजीको त्यो उसको पात्र पनि आएर उसले कथा लेख्दैछ भने चाहिँ एकदम यो रिमिक्स भन्छ नि अहिले यो सङ्गीतमा हो यस्तै यो कथाको एउटा रिमिक्स हो त्यो कथा यो उसको कथा त अब समालोचकहरूले भन्नुहुन्छ यो कथा एकदम विनिर्माण अरे डिग्रीमा पनि सरहरूले विद्यार्थीलाई पढ भनिन्छ अरे क्या यो अनि भन्नुपर्दा यो विनिर्माण गरेको कथा हो त्यही हुँदाखेरि यो त्यस्तो दम्भ भनेर लेख्नु खोजेकै होइन त्यसलाई कथालाई यथार्थता दिनको लागि अनि मैले आफू पनि त्यहाँ राखेर र अनि त्यो पात्रको कथा त सार्वजनिक गर्नु पर्यो कसरी गर्ने र तपाईँको त छापिन्छ नि तपाईँले अब त बिचरा एउटा कारगिलको युद्धमा चाहिँ गर्ने योद्धाको कथा त अब कसले पत्याउने अब भनेर अनि मैले आफ्नो नाममा गरेँ हो।
अब एकछिन अघि हामीले कुरा गर्दाखेरि कुरा तपाईँका धेरै जसो रचनाहरूमा क्यानभासमा भन्ने शब्द र धेरै कथाको पात्रहरूमा दिवाकर भन्ने पात्र पनि फेला परेको भेटिएको छन् होइन प्रायसम्म यो क्यानभासमा र दिवाकर भन्ने पात्रसँग तपाईँको लेखक शर्मिला खड्काको प्रेम किन?
यो कुरामा चाहिँ मलाई हाँस्यो यस्तो अस्ति पनि एउटा कार्यक्रममा नेङमाङ के अरे धर्मिला नेङमाङजीहरू होइन तपाईँको यो दिवाकर नेपाल त पक्कै होला ब्लगमा पनि मलाई आयो तपाईँको दिवाकर नेपाली भन्ने साहित्यकारै हो दिदी अनि उहाँसँग तपाईँको प्रेम छ पनि भन्नुभयो क्या एक दुईजना भाइहरूले मलाई हाँस्यो थियो कि अनि होइन यो एउटा काल्पनिक नाम हो म भित्र एउटा अब होला मतलब त्यस्तो अब जस्तो समयको क्यानभासमा लेखियो होइन त्यतिखेर त्यो समयको क्यानभासमा धेरैले मन पराउनु भयो यति धेरै कमेन्टहरू आयो अनि त्यो साहित्य सरितामा वेबसाइटमा पनि छापिए थियो अनि धेरै कमेन्ट आयो पढ्नेहरूले पनि असाध्यै स्कुलमा पनि मैले त्यो साहित्यिकमा अवसरहरूलाई पढ दिएको एकदमै तपाईँले किन त्यो कथाकारलाई छोडेको किन त्यसलाई त्योसँग नभेट नभनेको एउटा किसिमको पाठकलाई त्यो हुन्छ अरे अनि त्यस्तो आइसकेपछि मैले के सोचेँ भने यति राम्रो छ अनि अब यसलाई दिनन्त हप्ता दिनु पर्यो जस्तो मनमा लाग्यो अनि त्यतिखेर पस्दाखेरि पनि सीताहरू लेख्थ्यो हुन्थ्यो कथोपन्यास अनि मैले भने यसको पनि सिरिज किन नलेखौँ त भनेर अनि कल्पनाको क्यानभसमा लेखेँ त्यो चाहिँ समयको क्यानभसमा अनि दिवाकर पनि ले पनि एन्सर दिने अब यो नयाँ प्रयोगको हुने भयो साहित्यमा गरौँ कि क्या हो भन्ने लाग्यो अनि त्यो पछि गरिमेमा आयो कल्पनाको क्यानभसमा तर एकदम लेखन शैली पनि फरक छ त्यो कल्पनाको क्यानभसमा अमूर्त लेखन हो तर त्यो कथा लेख्न मलाई धेरै गाह्रो पनि भयो भनौँ न अनि शैलीहरू फरक पार्नुपर्ने अनि त्यो पनि धेरैले मन पराउनु भयो यस्तो कस्तो राम्रोको लाग्यो यो कल्पनाको क्यानभस पनि भन्नुभयो तर समयको क्यानभसमा जति चाहिँ होइन कल्पनाको क्यानभसलाई चाहिँ अलिक बौद्धिक स्तरकोले मन पराइदिनु भयो किनभने अमूर्त लेखनमा चाहिँ मान्छेले धेरै कुरा त्योबाट पाए भन्नुभयो होइन अनि के हुँदाखेरि त्यसलाई पनि राम्रो अनि मैले सोचेँ हो राम्रैको लेख्नु पर्छ त्यसपछि निरन्तर लेखेँ मायाको क्यानभसमा लेखेँ त्यो पनि राम्रो मान्नुहुन्छ अनि लेख्दै लेख्दै गएँ अनि पछि विद्रोहको क्यानभसमा लेखेँ त्यो नेपालमा छापिया थियो साँच्चै त्यो देशमा विद्रोह भएको कुरा चाहिँ केटीले भनिराखी छ दिवाकरलाई अनि भनेपछि त्यसलाई पनि राम्रो मान्नु अनि भन्नु गर्दै गएपछि अब म लेख्न सक्छु अब कन्फिडेन्ट मलाई एउटा अब चाहिँ मलाई आँट हुने त्यहाँबाट लु ठिक छ अब म यो क्यानभसैबाट लेख्छु भनेर एउटा कथोपन्यास म ठुलै राम्रै र यो कथोपन्यास मलाई मैले आफूले भन्नुपर्दा चाहिँ नेपाली साहित्यमा एउटा महाआख्यान हुनुपर्छ भनेर सोचिरहेको छु किनभने ब्लगमा नि मेरो कथाहरू देख्नुभयो होला जस्तो त्यहाँभित्र कविता पनि छ अहिले खस हजुरकै उसमा नि एउटा कविता छ नि होइन के अरे अतीतको क्यानभसमा हो त्यो छ अनि यो चाहिँ एउटा कविता पुस्तक सबै संस्मरण पनि भएको सबै वार्तालाप अब एउटा आकस्मिक क्यानभस फोन वार्ता वार्तामै गफ कथा सकिन्छ कि यो सबै कुरो मिसिएर एउटा एकदम राम्रो कृति निस्किनुपर्छ भन्ने मलाई चाहिँ लागेको छ अब म कति सक्छु अहिले म भन्न सक्दिनँ जे होस् राम्रो सम्भावनाहरू चाहिँ मैले पनि सङ्केतहरू पाइरहेको छु सबैबाट माया स्नेह अझ अनि अहिले मलाई धेरै आफ्नो ऊर्जा महसुस भएको छ अब चाहिँ मलाई पाठकले एउटा स्थान दिइसक्नु भयो अब मैले केही गर्नुपर्छ पाठकलाई चाहिँ मैले
अब पक्कै पनि तपाईँको पाठकप्रति तपाईँको दायित्व जिम्मेवारी बढेको छ समाजप्रति बढेको छ देशप्रति बढ्छ तपाईँको जति जति माथि तुलिनुहुन्छ त्यति त्यति बढ्छ होइन एकछिन तपाईँले अहिले भर्खर कथोपन्यासको कुरा गर्नुभयो कथोपन्यासलाई कसरी बुझ्नु भएको छ हाम्रो श्रोताहरूको लागि पनि केही भनिदिनुहुन्छ यो कथा र उपन्यासको संयोग शब्दमा त सुनिन्छ तर यो के हो अलिकति छोटकरीमा सानो शब्दमा भनिदिनुहोस् त के हो भनेर
हजुर मैले बुझे अनुसार चाहिँ कथोपन्यास चाहिँ के छ भने हाम्रो उत्तर आधुनिकवाद भन्ने एउटा समालोचना छ त्यहीबाट जन्मेको एउटा स्यारो यो प्रयोग हो होइन अब यसलाई चाहिँ हामीले के छ भने कथोपन्यास पछाडिबाट पढ्दा नि बुझिनुपर्छ र अगाडि पढ्दा नि बुझिनुपर्छ भन्ने कुरो छ अनि यसको कथालाई नै उनेर चाहिँ एउटा उपन्यास बनाइन्छ अनि त्यो भन्नुको अर्थ के छ भने त्यो एउटै कथा प्लट पनि हुँदैन फरक हुनुपर्छ जस्तै एउटा कथा पढिसक्यो पाठकले त्यो कथा बुझ्यो सक्यो अब फेरि अर्को पढिराख्नु नपर्ने किसिमको हुनुपर्छ अनि त्यो चाहिँ एउटा केहीमा केहीमा लिङ्क हुनुपर्छ जस्तो शीर्षकमा भए हुन्छ कि अथवा एउटा सम्बोधनमा हुन्छ कि एउटा अथवा केहीमा चाहिँ त्यो लिङ्क भएर जानुपर्छ र मात्रै कथोपन्यास हुन्छ अब लिङ्कै भएन भने त कथोपन्यास हुँदैन लिङ्क त एउटा चाहियो तर कथोपन्यास भनेको उपन्यास जस्तो फेरि सुरुदेखि नै डिटले बहिनीको उपन्यासै भइहाल्छ त्यो हुँदैन पाँच पाठ छुटिनु पर्यो त्यस्तो जस्तो एउटा पाठ पढियो सकियो अब त्यो अनि अर्को पाठ पढियो सकियो अब त्यसमा अर्कै कुरा उठान हुनु पर्यो अर्को अर्को प्लगमा पनि अर्कै कुराको उठान हुनु पर्यो त पहिला त्यो कुरो त्यहाँ कुनै सानो सम्बन्ध चाहिँ भइराख्नु पर्यो त्यो यो उत्तर आधुनिकवादको एउटा प्रयोग हो अगाडिबाट पनि पढ्न सकिने र पछाडि पढ्दा नै बुझिने हुनु पर्यो
चाखलाग्दो कथा लेख्न या सफल कथाकार बन्नको लागि कस्तो सूत्र प्रयोग गर्नुहुन्छ
एउटा कुरो मैले एउटा सूत्र भन्नु न त्यो सूत्र त भन्न हुन्छ हुँदैन अब कतिको ठिक छ होइन मैले भने पनि कसैले त्यो सूत्र टिपेर लेख्नुहुन्छ भने मलाई कुनै आपत्ति छैन एउटा सूत्र के छ कथा लेख्नेमा भने त्यो सबै कथाकारहरूले बुझ्नु होला त्यो सूत्र हुन त अब मैले त्यो लेखेर म सफल भएर त म भन्दिनँ होइन अरूहरूले पनि राम्रै कथा लेख्नुहुन्छ तर के छ भने हामीले पाठकलाई हामीले वर्तमानमा कुरा गर्नु गर्दैछौँ भने उनीहरू विगतमा पनि पुर्याउनु पर्छ र भविष्यमा पनि पुर्याइदिनुपर्छ कि त्यो हुँदाखेरि त्यो पाठक कतै पनि उम्किएर जाँदैन मैले पसुदाय कथा न त्यही पाएँ पसुदाय कथा किन राम्रो छ टोकियोमा लिटिल बुद्ध भन्ने कथा पसुदाय यति राम्रो कथा हो त्यो सायद यस्तो कथा सयौँ वर्षमा पनि लेखिँदैन भन्छु म कि यति राम्रो कथा हो त्यो अनि त्यो कथा किन राम्रो छ भने 50 चोटि मैले पढेँ अनि मैले पाएँ के पाएँ भने वस्तु प्रधान तैँले के गर्नु हुँदैछ भने अहिले हामीलाई पाठकमा चाहिँ यस्तो सम्हाउनु हुँदैछ, अहिले ट्याप्पै सम्हाउनु छ बाटोमा होइन, अनि त्यहाँबाट उनलाई चाहिँ एकैचोटि लगेर सोलुखुम्बू पुर्याइदिनुहुन्छ, एकैचोटि चाहिँ जापान पुर्याइदिनुहुन्छ, एकछिनमा काठमाडौँ ल्याएर पसारिदिनुहुन्छ, त्यो हुँदाखेरि पाठक त के हुँदैछ रम्फलिँदो रहेछ, अनि उसले त त्यो भित्र कथामा डुबेको डुबे ऊ त बाहिर निस्किनै नसक्ने कि म यो सूत्र चाहिँ मैले कथामा एउटा पत्ता लाएँ कि।
अब तपाईँले 15 वर्षदेखि साहित्यिक यात्रालाई 15 वर्षको यो साहित्यिक यात्रालाई विद्रोहकै रूपमा लिनुभएको छ तपाईँले, त्यही विद्रोह विद्रोह नै भन्नुभएको छ तपाईँले अन्त पनि कुरा गरेर। मूलत कोसँग को विद्रोह हो मान्नुभएको छ, परिवारसँग, समाजसँग, आफैसँग, कोसँग?
मैले यहाँ सबै कुरासँग मैले विद्रोह मानेको छु, किनभनेदेखि मलाई सुरुमा साहित्य लेख्न पढ्नु यति गाह्रो भयो, त्यो विद्रोह चाहिँ अब मैले लेडिज भएर सायद महसुस गरेँ होला, पुरुषहरूले कसरी गर्नुहुन्छ विद्रोह नगरी पनि लेख्नेहरू हुनुहुन्छ होला, लेडिज पनि हुनुहुन्छ होला, तर मैले आफूमा मैले चाहिँ आफूले एउटा विद्रोह सम्झेँ, किनभने मैले साहित्य अब साहित्य लेख्न पढ्नु पऱ्यो, म्याक्सिमम् समय पढेर बिताउनु पऱ्यो, अब त्यो बिताएपछि अब सिनेमालाई पनि टाइम दिन सकेन, सासु हुनुहुन्थ्यो, मैले सासु 20 वर्ष पाले मैसँग हुनुहुन्थ्यो, मैले सासुको राम्रो एकदेख गर्न सकिनँ होला, मैले त गरेँ भन्छु अब सकिनँ होला सायद, अब मेरो बुवा आमा हुन्छ, भाउजू हुनुहुन्छ, आमा हुनुहुन्छ, बुहारीहरू छन्, नन दिदी आज त्यहाँ जाउँ न यसो केही त्यहाँ घुमघाम गर्न जाउँ अथवा केही किनमेल गर्न जाउँ भने म सक्दिनँ जान, ल म बाबु म सक्दिनँ तिमीहरू त, तँ एउटा विद्रोह भयो नि, किन उनीहरूको कुरा म नजानु भनेको पनि विद्रोह हो, न आज त्यहाँ निम्तो छ बिहा पार्टी छ नहिँ भन्छन्, म जान ल मेरो पढ्नुपर्छ मेरो लेख्नुपर्छ भन्ने कुरा, मैले उनीहरूको कुरा नमान्नु भनेको त्यो विद्रोह हो त्यहाँ, अब हुँदा हुँदा मलाई सुरुका दिनहरू यति गाह्रो, यो त कहीँ जाँदिनँ, कहीँ बिहे बटुलो पनि जाँदिनँ होइन, साथीहरूसँग नै मलाई विद्रोह भयो, साथीहरू गफ गरेर बस्ने, म गफ भन्नु नबस्ने, म लाइब्रेरीमा स्कुलमा काम गर्दै लाइब्रेरीमा गएर पढेर बस्ने, ओ सना मिस्टर मिस्टर हामीसँग बस्दै बस्दैन बस्नु, अब हामीसँग गफै गर्नु मान्नु कि उनीहरूदेखि म एकदम के आफू चाहिँ कस्तो फिलिङ हुने कि, गफै नमिले बोल्ने मन नगर्ने साथ कस्तो आफूलाई नरमाइलो लाग्दो रहेछ कि, उनीहरू भाग्नु पाउने न बुझिदिने,
विद्रोह गर्नुभयो तपाईँले,
अनि त्यो भएपछि एउटा विद्रोह त्यहाँबाट जन्मिँदो रहेछ कि, अनि मलाई मलाई किन यिनीहरूले मलाई दिँदैनन्, मलाई लेख्नु पर्न किन दिँदैनन्, लेडिज भएपछि चाहिँ हुन्छ कि क्या, अब म त भन्न सक्दिनँ, मलाई चाहिँ त्यस्तो भयो, अनि मलाई पढ भनेर किन भनिदिँदैन, लेख भनेर किन, यो यस्तो छ यसलाई बुझ्नुपर्छ हामीले यो लेख्ने पढ्ने मान्छे हो भनेर किन अरूले भन्दैन, मैले एउटा एकदम आदर्श बुहारी पनि हुनु, सासु पनि हुनु, पत्नी पनि हुनुपर्ने, आदर्श बुहारी पनि हुनुपर्ने, आदर्श छोरी पनि हुनुपर्ने, बुवा आमाका अब कतिपय पीडाका कुराहरू नै घर घरसी कराहरू पनि सुनिदिनु पर्ने, छलफल पनि गरिदिनु पर्ने, अनि सबै कुरा मैले गरिदिनु पर्ने त म त्यो कुनै कुरा गर्न सक्दिनँ, अब मैले अनि त्यसरी चाहिँ मैले अब गरेँ, अनि मैले फेरि अर्को विद्रोहको कुरा मलाई चाहिँ अब सबैलाई त्यो नहोला, मेरो परिवेशमा जस्तो मेरो परिवेशमा लेख्ने पढ्ने परिवारमा किताब लेख्ने कोही हुन्न कि, कोही साहित्य रुचाउने व्यक्ति एकजना पनि हुन्न, साँच्चै भनौँ भने यो कुरो मैले एउटा आर्टिकलमा पनि लेखेको छ, मेरो घरपट्टि माइतीपट्टि किताब लेख्नुपर्छ कविता लेख्नुपर्छ भन्ने नै कोही कोही हुनु नहुन्छ, पढ लेखा हुनुहुन्छ अलिअलि, अब पैसाहरू पनि सम्पर्क हुन्छ फ्यामिलीहरू, तर त्यत्रो साहित्यमा रुचि भएको कोही हुन्न थियो, अनि कसैले पनि मन नपराउने सुरु सुरुमा, अनि त्यो सहयोगै नहुने, अनि मलाई एकदम अब केही नभएपछि मान्छे विद्रोह नै जाँदो रहेछ नि भने यस्तो, तर विद्रोह भने मैले त डाङडाङ डुङ यस्तो केही होइन, मलाई केही नभएर भन्ने म तिमीलाई पनि केही भन्दिनँ, मलाई पनि अनि अहिले पछिल्लो दिनमा जब मैले अनि जागिरै छोड्ने एउटा जीवनको ठुलो डिसिजन पनि गरेँ मैले, अब म यसैमा लाग्छु काठमाडौँ जान्छु भनेर जागिर पनि छोड्दाखेरि पनि एउटा विद्रोही थियो मेरो होइन, धेरै छोराछोरी के गर्दा यसो यसको जागिर खाइरहन्थे भन्ने पनि कुरा धेरै भयो, मैले भने मलाई सहयोग गर म केही गर्छु म केही गर्छु भनेर एउटा राम्रै उसले एउटा सम्झौता एउटा वातावरण सिर्जना गरेँ मैले, सबैलाई एउटा विश्वासको वातावरण गरेँ सुरु सुरुमा जस्तो, अनि त्यसपछि चाहिँ मलाई सोचिनु हुँदै काठमाडौँ नै आएँ।
अब यसरी तपाईँले भनौँ न साथीभाइहरूसँग समाजसँग परिवारसँग कुरा गर्दाखेरि विद्रोहको कुरा त्यसलाई त्यसो गर्दाखेरि अनि समय लेखनसँग कसरी तादात्म्यता मिलाउनु भयो तपाईँले, कतिखेर लेख्नुहुन्थ्यो तपाईँले?
त्यही हो सुरु सुरुमा गाह्रो भयो, सुरु सुरुमा त अब के थियो भने मभित्र यस्तो कुरा छ भन्ने कुरा नि मलाई मलाई थाहा थिएन, मलाई कसैले चिनाइदिएन भन्छु म कि, मलाई एकदम दुःख लाग्छ, मलाई बेलैमा मैले मभित्र यस्तो कुरो थाहा थियो भने म बेलैमा धेरै गर्थेँ होला, तर म एकदम भड्किएँ 7-8 वर्ष असाध्यै भड्किएँ, म अब त्यस्तो केही मैले पाइनँ, अनि पछि आफैले आफैलाई चिन्दै गएँ चिन्दै गएँ अध्ययन गर्दै गएँ अध्ययनै मात्रै गरेँ, अनि त्यसपछि चाहिँ मैले आफूलाई अध्ययनमा बिताए जस्तो म म्याक्सिमम हाम्रो लेडिजहरू के हुन्छ गह्वरे बिताउनुहुन्छ दिदी बहिनीहरू अति धेरैभन्दा टेलिभिजन हेर्नुहुन्छ क्या यो टेलिभिजनले यस्तो हामीलाई समय नष्ट गरिदिन्छ मलाई पनि हेरौँ हेरौँ त लाग्छ कहिले काहीँ चाहिँ हुन्छ तर म पटक्कै समाचार एउटा दुईवटा इम्पोर्टेन्ट कुरा हेर्नु म समयलाई चाहिँ असाध्यै महत्त्व बुझ्छु क्या समयको महत्त्व अनि अब त्यस्तो छ हाम्रो अवस्थाहरू अनि त्यो हुँदाखेरि मैले त्यसरी टाइम चाहिँ म्यानेज गरेँ कहीँ दिनभरि पनि घरै बस्ने पढ्ने त्यस्तो अनि आफ्नो घरको दायित्वहरू पनि पुरा गर्ने होइन छोराछोरी पनि म्यानेज गर्ने स्कुल पनि जाने लिएर जाने अनि घरमा पनि फेरि मेरो अलिकति मलाई सहयोग गर्नेहरू चाहिँ हुन्थे अब मेरो केटीहरू काम गर्नेहरू अनि उनीहरूलाई पनि म्यानेजमेन्ट पनि हेर्थे अनि त्यसरी गरेँ अब गर्छु भन्दाखेरि हुँदो रहेछ कि जस्तो चाहिँ लाग्छ मलाई
तपाईँ बाल साहित्यमा पनि सफल नै हुनुभएको छ अघि पनि भनिहाल्नु पाठकहरूले मन पराएछन् यता प्रौढ साहित्यमा पनि सबैले मन पराएको छन् तर समयको क्यानभासमा भन्ने किताबको कथा संग्रहमा कथाकार परशु प्रधानले तपाईँको बारेमा भन्दाखेरि तपाईँ सबैभन्दा पहिला बाल साहित्यकार अनि मात्र कवि या गजलकार भनेर उहाँले समीक्षा गर्नुभएको छ यसप्रति तपाईँको आफ्नो कस्तो प्रतिक्रिया रहन्छ देखाउनुहुन्छ
मैले आफूलाई म यसै भनिदिनु भए हुन्थ्यो यस्तो पनि होइन अब उहाँहरूले जे देख्नुहुन्छ होइन समीक्षकहरूले जे भन्नुहुन्छ मलाई मान्ने छ तर मलाई के लाग्छ भने मलाई चाहिँ बाल साहित्यकारै भन्न मलाई खुसी लाग्छ कि मलाई बाल बच्चासँगै रमाउन मन लाग्छ तर मलाई के छ भने पोर साहित्यको पनि दायित्व धेरै बढ्दै गएको हुनाले पोर साहित्यमा धेरै कमेन्ट आउने भएको हुनाले मलाई त्यो एउटा दायित्व बढ्छ तर मलाई के लाग्छ भने म जीवनभर बालबालिकैसँगै रमाउ लाग्छ कि मलाई बाटोमा यस्तो बच्चाहरू देख्छु दुखी गरिब बच्चाहरू मलाई यति मेरो मन पीडा हुन्छ मैले कसरी ती बच्चाहरूलाई जस्तो यसो यसो यस्तो संस्थामा काम गरियो त्यहाँको हर्मन माइनर भन्ने उहाँ पिता हुनुहुन्थ्यो उहाँले यसो यसो स्थापना गर्नुभएको उहाँको दर्शनबाट म प्रभावित छु होइन मलाई लाग्छ म बालबालिकै मात्रै लेखौँ भन्ने मलाई त्यो छ तर त्यो अब अलिक प्रौढ साहित्यको पनि दायित्व बढेको हुनाले मलाई समय म्यानेज गर्नै गाह्रो भएको छ तर मलाई भन्नु पर्दैन आफूलाई बाल साहित्यकार भन्नु मलाई खुसी लाग्छ
हजुर धन्यवाद हामी कार्यक्रमको अन्त्यमा अन्त्यमा आइसकेको छौँ एउटा अन्त्यमको धन्यजना अन्त्यमको प्रश्न के हो भने डायस्पोरिक साहित्यको बारेमा चर्चा भइरहेको पढ्नु भएको सुन्नु भएको होला पक्कै पनि यसको बारेमा आफ्नो धारणा कस्तो बनाउनु भएको छ तपाईँले
डायस्पोरिक लेखन एकदम मैले त भन्छु अन्त हाम्रो आदरणीय दाजु गोविन्द दाजुले पनि भन्नुहुन्छ होइन त्यो हुँदाखेरि उहाँले मलाई धेरै सहयोग गर्नुभयो दाजुले र अनि डायस्पोरिक लेखनमा अहिले दाजु जति सक्रिय हुनुहुन्छ होइन नेपालबाट अरू त्यति हुन्छ जस्तो अरूहरूले पनि लेख्नु भएको छ तर दाजुलाई चाहिँ अलिक बढी नै ऊ भइरहेको छ गरिराख्नु दाजुले अनि एकदम अहिले डायस्पोरिक लेखनलाई त हामीले नेपालमा मान्यता दिनै पर्छ अहिले हाम्रो डिग्रीको लेभलमा पढे भएको छ होइन एकदम मान्यता दिन्छ किनभने हाम्रो म्याक्सिमम हामी दाजुभाइ दिदीबहिनीहरू बाहिर विदेशमै छरिन बाध्य छौँ रहरले करले विभिन्न बाध्यताले विदेशमा छरिन गाह्रो छौँ म ब्लगमा फेसबुकतिर पनि उहाँहरूको पीडाहरू पढ्छु म उहाँहरूलाई देश छोडेर जानुपर्ने माया कति छ स्नेह हृदयमा होइन आफूले खाइखेली गरेको ठाउँ अनि उहाँले लेख्नुभएको किताबमा मेरो पनि एकदम मैले अहिले भर्खरै विश्वजित सिङ्गलाको किताबमा समीक्षा लेखेँ उहाँको किताब मलाई एकदम मन परेर मैले एउटा हजुर अनि डायस्पोरिक लेखन एकदम राम्रो हामीले राम्रो राम्रो राइटरहरू चाहिँ बाहिर हुनुहुन्छ भन्ने कुरो मैले पनि एकदम मैले होइन मैले महसुस सबैले हामीले महसुस गर्नुपर्छ उहाँले राम्रो राम्रो लेखहरू दिइराख्नु भएको छ नेपाली साहित्यलाई समृद्ध बनाउँदै हुनुहुन्छ उहाँलाई हामीले एकदम अध्ययन गर्नुपर्छ र मान्यता दिनुपर्छ भन्ने मेरो धारणा छ
हजुर अब अन्तिममा तपाईँले एउटा आफ्नो रचनाहरू अरू विदेशी भाषामा पनि हुँदैछ भन्नुभएको थियो यो सानी बाल उपन्यास कुन कुन भाषामा अनुवाद हुँदैछ
ए हजुर सानीको अहिले हाल चाहिँ इङ्ग्लिसमा छ होइन अनि इङ्ग्लिसमा आइसकेपछि यसलाई अरू भाषामा नै लाने भन्ने कुरो चाहिँ भइरहेछ हाम्रो यहाँ अरू साहित्यकार एक दुईजनाले मलाई भन्नुभएको छ बताउनु दिनुभएको छ ल तपाईँले इङ्ग्लिसमा निकाल्नुहोस् इङ्ग्लिसमा निकालेपछि हामी अरू भाषामा नै गर्छौँ भनेर चाहिँ एउटा वचन दिनुभएको छ अब त्यो वचनकै कुरा हो अहिलेसम्म चाहिँ एकदम यही भाषामा छापिहाल्ने भन्ने कुरा भएको छ
अब आउने कुनै कृति छ नयाँ
आउने कृति त मेरो अब लगातार यही हो साधा नै यही हो मेरो जिन्दगी नै साहित्य हो होइन म उठेदेखि नै म साहित्यमै लिनुहुन्छु साँच्चै भनौँ भने छोराछोरीलाई मैले त्यति टाइम दिन पाएको छैन म उहाँलाई म मेरो छोराछोरी श्रीमानलाई म एकदम एक्सप्रेस माग्छु मलाई माफ गरिदिनुहोस् मैले मेरो छोराछोरीलाई पनि मेरो राम्रो टाइम दिन पाएको छैन अहिले तत्काल मेरो संस्मरण सङ्ग्रह एउटा सिर्जना र सन्तरास भन्ने आउँदैछ त्यो संस्मरणहरूको सङ्ग्रह हो अनि त्यसपछि लगतै कृतिहरूको त अब मेरो प्रायः भइ नै रहन्छ तर तुरन्त चाहिँ मैले संस्मरण सानी इङ्ग्लिसमा अब प्रेसमा गयो संस्मरणको तयारी गर्दैछु त्यसपछि चाहिँ अब कृतिहरू
अन्त्यमा खसखस डट कम का श्रोताहरूलाई तपाईँले आफ्नो भनाई केही विशेष भन्नु पर्दा के भन्नुहुन्छ?
खसखस डट कम को श्रोताहरूलाई अब रेडियो पाठकहरूलाई म के भन्न चाहन्छु भने साहित्यलाई हामीले अलिकति मान्यता दिउँ है, किनभने साहित्यकारहरूले कति दुःख गरेर लेखे हुन्छ, कति कति पीडा हुन्छ उनीहरूसँग यसरी लेखेकोमा राष्ट्रबाट नै खासै त्यस्तो सहयोग छैन, प्रेरणा छैन, हामी आफै हो पाठकहरू, हामी आफैले नै उठाउनु पर्छ। र खसखस डट कम निरन्तर हेरिदिनु होला, राम्रो वेबसाइट बनाउनुपर्छ। यति विदेशमा बसेर बासु भाइले यति मेरो साथीहरूलाई म्यानेज गरिराख्नु भएको छ, त्यो एउटा राम्रो पक्ष। र नेपाली भाषा संस्कृतिलाई जहाँ गए पनि म नेपाली हुँ भनेर बाँच्न सकौँ, मेरो गर्व गर्व गरेर बाँच्ने स्थिति पैदा गरौँ, बाहिर बसेर पनि केही गरौँ। राजनीति अवस्थामा अन्यलग्रस्त छ, जनतालाई बाँच्न गाह्रो छ, के अरे शान्ति सुव्यवस्था एकदम कमजोर अवस्थामा छ होइन। सबै मिलेर देश बचाउँ, देश बचाउँ, भाषा बचाउँ, अनि हामी बाँच्छौँ भन्ने लाग्छ। यही नै सबैलाई मेरो शुभेच्छा र सन्देश भनौँ, यही छ।
हजुर धन्यवाद साहित्यकार शर्मिला खड्का दाहालज्यू, यहाँको अमूल्य विचार तथा समय खसखस डट कम का श्रोता तथा पाठकहरूलाई प्रदान गर्नुभएकोमा हामी आभार व्यक्त गर्दछौ। तपाईँको साहित्यिक यात्राको सफलता, दीर्घायु तथा उच्च रचनाका हामी आशा गर्दछौ र शुभकामना गर्दछौ भन्दै आजलाई बिदा माग्छौ र मौका मिलेमा फेरि पनि कुरा गर्नेछौ।
हजुर हुन्छ, मेरो पनि धन्यवाद छ यस्तो मौका सुनाउँदा मौका दिनुभयो मलाई।